الحمد لله وكفى وسلام على عباده الذين اصطفى، اما بعد، اعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. وجعلوا لله مما ذرى من الحرث والانعام نصيبا فقالوا هذا لله بزعمهم وهذا لشركائنا، فما كان لشركائهم فلا يصل الى الله، وما كان لله فهو يصل الى شركائهم، ساء ما يحكمون. صدق الله العظيم. اللهم صل على سيدنا محمد وعلى ال سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى ال سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى ال سيدنا محمد وبارك وسلم. اور اللہ تعالیٰ نے جو کھیتیاں چھپائے پیدا کیے ہیں، ان لوگوں نے ان میں سے اللہ کا بس ایک حصہ مقرر کیا ہے، چنانچہ وہ اپنے خیال میں یوں کہتے ہیں کہ یہ حصہ تو اللہ کا ہے اور یہ ہمارے ان معبودوں کا ہے جن کو ہم خدائی میں اللہ کا شریک مانتے ہیں. پھر جو حصہ ان کے شریکوں کا ہوتا ہے وہ تو کبھی اللہ کے پاس نہیں پہنچتا، اور جو حصہ اللہ کا ہوتا ہے وہ ان کے گھڑے ہوئے معبودوں کو پہنچ جاتا ہے. ایسی بری بری باتیں ہیں جو انہوں نے طے کر رکھی ہیں. سورہ الانعام کی 136 نمبر آیت. تو اس آیت مبارکہ میں اللہ تعالیٰ نے کفار مکہ کی ایک عادت کو ذکر کیا ہے، ایک رسم، ایک عادت کو ذکر کیا ہے، اور وہ یہ تھی کہ وہ اپنے مال کی تقسیم کرتے تھے، ڈیوائڈ کرتے تھے. انہوں نے تین پارٹس بنائے ہوئے تھے، ڈویژنز بنائی ہوئی تھی. ایک وہ کہتے تھے ہمارے بتوں کا ہے، ایک کہتے تھے ہمارا، ایک کہتے تھے اللہ تعالیٰ کا ہے. اور اس ڈویژن کے اندر یہ کرتے تھے کہ جب ڈویژن ہو تو جو حصہ بتوں کے لیے ہوتا تھا اگر وہ کبھی کم ہو جائے اور اللہ تعالیٰ کا حصہ زیادہ ہو جائے تو وہ اللہ تعالیٰ کے حصے میں سے نکال کے اسے ایکول کرتے تھے، یعنی اس کو ڈیوائیڈ کرتے تھے واپس کہ وہاں کیوں زیادہ چلا گیا. لیکن اگر کبھی بتوں کے حصے میں زیادہ آ جاتا تھا، اللہ تعالیٰ کے حصے میں کم جاتا تھا اس پورشن میں، تو وہ نہیں ڈیوائیڈ کرتے تھے، واپس ریکلکولیٹ نہیں کرتے تھے. اور یہ کہتے تھے کہ انہیں کیا ضرورت، اللہ تعالیٰ کو کیا ضرورت ہے مال کی، تو اس لیے دوبارہ کیوں ہم ڈیوائیڈ کریں. تو اللہ تعالیٰ نے اس آیت مبارکہ میں اس کا تذکرہ کیا کہ پہلی چیز کہ یہی ظلم ہے کہ اللہ تعالیٰ کا شریک بنانا، بتوں کو پوجنا، یہ بہت بڑا ظلم ہے، ناانصافی ہے اللہ تعالیٰ کے ساتھ کسی کو شریک کرنا. دوسرا وہ یہ بھی کہ جب ڈویژن کرتے تھے تو اللہ تعالیٰ کو پرائرٹی میں نیچے رکھتے تھے، تو یہ اللہ تعالیٰ نے کہا کہ کتنا برا فیصلہ ہے جو انہوں نے کیا. تو اس رسم کو ذکر کر کے اور آگے بھی رسومات کا تذکرہ ہے ان آیات میں، ہمیں کچھ میسیجز دینا مقصود ہے، اس کو ہم ون بائی ون انشاءاللہ ذکر کریں گے. کیونکہ قرآن پاک سے اصل پریکٹیکل لائف کو امپروو کرنا ہوتا ہے. ایک ہوتا ہے علم کہ حاصل ہو کہ اس میں لکھا کیا ہے، اس کی تفاصیل کیا ہے، تفاصیل کیا ہیں، ڈیٹیلز کیا ہیں. ایک پھر ہوتا ہے پریکٹیکل اپلیکیشن اپنے اوپر، اپنی لائف کے اوپر. تو وہ ساری چیزیں اس میں سے کرنی ہوتی ہیں تاکہ لائف امپروو ہو. تو اس آیت مبارکہ میں جو ایک بہت بڑا میسج ہے وہ یہ ہے کہ ٹائم ڈویژن کا، کیونکہ اس تفاصیل میں یہ مینشن ہے بات اس آیت مبارکہ کے تحت، کہ اس میں ایک یہ بھی اشارہ ہے کہ ایک انسان اپنی ٹائم کو کیسے ڈیوائڈ کرتا ہے. ایک تو مال کی ڈویژن، ایک ہوتی ہے ٹائم کی ڈویژن. تو مال کی ڈویژن بھی اہم ہے، لیکن ایک اور چیز بہت اہم زندگی کے اندر ہے، ٹائم. کیونکہ مال چلا جائے واپس آ جاتا ہے، آ سکتا ہے، لیکن اگر ٹائم انسان کا ضائع ہو جائے وہ واپس نہیں آتا. تو ایک اتنی بڑی ایک بڑا ایشو ہے انسان کی زندگی میں کہ وہ ٹائم جو سب سے قیمتی ہے، مال سے بھی قیمتی ہے. یوزلی ہر چیز کا کوئی نہ کوئی آلٹرنیٹو ہوتا ہے، حل ہوتا ہے، لیکن ٹائم اگر نکل جائے اس کا کوئی آلٹرنیٹو نہیں. ایک جگہ بیان ہوا اسی سے، اسی ٹاپک کے تحت یا اسی ٹاپک کو ڈسکس کیا گیا، تو وہاں پہ जब डिस्कशन खत्म हुई या टॉक खत्म हुई तो उन्होंने उस ऑडियंस में से एक शख्स थे जिनकी एज थोड़ी मिडल एज थी या ओल्ड एज के करीब थी, तो उन्होंने यही क्वेश्चन किया कि अगर किसी शख्स ने अपनी जवानी को जाया कर दिया हो तो अब उसका क्या हल है। तो फैक्ट क्या है कि जवानी वापस नहीं आ सकती, जो टाइम गुजर गया वापस नहीं आ सकता। हाँ, ये अल्लाह की रहमत है कि अल्लाह ताला तौबा का दरवाजा खुला रखा है, तो मौत के से पहले भी कोई तौबा कर लेना सारे गुनाह माफ। लेकिन ये तो अल्लाह ताला ने कॉम्पेंसेशन रखी ना आखिर के हवाले से, दुनिया में जो नुकसान हो गया अब वो हो गया, मतलब कि कितना टाइम वेस्ट करने की वजह से कितना नुकसान हुआ होगा और उस शख्स की वजह से कितने लोगों को नुकसान हो गया होगा। किसी खास शख्स की बात नहीं कर रहा, इन जनरल बात कर कि कितना नुकसान हो जाता है इंसान जब टाइम वेस्ट करता है, इल्म नहीं हासिल करता, जो भी आज फैसले आएंगे तो कितना बड़ा नुकसान होता है। तो उसका तो कोई हल नहीं है, उसका तो कोई कॉम्पेंसेशन नहीं है, वो तो गुजर गया जो हो गया। तो टाइम की कदर करे, ये मैसेज है। और यही चीज डिफ्रेंशिएट करती है एक नेक इंसान को और एक आम इंसान को, कि जिसके ऊपर ये बात खुल गई ना, वो टाइम को बहुत क्रिटिकली एनालाइज करके उसको गुजारता है। जैसे एक शेख के आलम के बारे में आता है, रिसेंट इरा की बात है, कि वो ये कहते थे कि मैं टाइम का बहुत ख्याल करता हूं, यानी अपने बच्चों की तरबियत कर रहे थे और बच्चों ने आगे नरेट किया, तो उसमें कहते थे कि बात थोड़ी शायद बताना ना मुनासिब हो लेकिन तरबियत के लिए मैं बता रहा हूं। और वो क्या थी, कहते हैं कि जब मैं बैतुल खला जाता हूं, वॉशरूम जाता हूं, तो अब उस टाइम को भी मैं यूटिलाइज करने की कोशिश करता हूं। अब वहां पे अल्लाह का जिक्र मना है, वॉशरूम के अंदर बुक रीडिंग मना है, इस तरह की कोई एक्टिविटी, क्यों, वहां तो एज सुन एज पॉसिबल निकलना होता है वहां वॉशरूम से, वो तो जरूरत जाता है इंसान। तो कहते हैं और वहां पे मैं टाइम को कैसे मैं यूटिलाइज करता हूं, कि मिसाल के तौर पे उन्होंने एग्जांपल दी कि लोटा है तो उसको ही मैं धोना शुरू कर देता हूं कि वो भी वेस्ट ना हो, उसकी भी सफाई हो जाए। तो इतना उनके जहन पे ये चीज मुस्तहजर थी, इतनी खुली हुई थी कि टाइम को कैसे यूज करना है, एक एक सेकेंड एक एक मिनट को। अब टाइम को अगर हम डिवाइड करें, कि हम अपनी जिंदगी का एनालिसिस करें कैसे उसको यूजफुल बनाएं, तो एक इंसान चार आमतौर पे दिन में काम करता है। पहले तो ये ध्यान में रखें कि टाइम को यूजफुल बनाने के लिए इंसान को कोई टारगेट सेट करना जरूरी है, क्योंकि ये जिक्र किया था कि एक मेहनती आदमी जो होता है और एक आम काहिल आदमी जो होता है, उसमें एक बड़ा फर्क ये होता है कि मेहनती आदमी टारगेट ओरिएंटेड चलता है, उसके टारगेट्स होते हैं, उसने कुछ जिंदगी में तय किया होता है कि मैंने हासिल करना है, तो जिंदगी के वो टारगेट्स बनाए। अब टारगेट्स क्या क्या हो सकते हैं, वो कैरियर ओरिएंटेड भी हो सकते हैं कि मैंने ये फलां डिग्री हासिल करनी है, फलां पोजीशन हासिल करनी है। दूसरा ये होते हैं कि इंसान फिजिकली कोई टारगेट रख सकता है कि मैंने अपना वेट मेंटेन करना है, अपनी सेहत कोई खराब है तो उसके बारे में फिक्रमंद होना है। और तीसरी अहम चीज जो है वो स्पिरिचुअल टारगेट रखे कि इंसान अपने आप इंप्रूव करे, अपनी इखलाक को, अपनी इबादात को, अपने अकायद को दिन ब दिन इंप्रूव करे, इसको स्पिरिचुअल टारगेट कहा गया। तो तीन ब्रॉडली डिवाइड कर ले, आमतौर पर कैरी ओरिएंटेड होता है, माल के हवाले से बहुत फिक्रमंद रहता है सुबह शाम, और अगर कोई फिजिकल बीमारी हो उस पर भी तवज्जो चली जाती है, लेकिन जो चीज निगलेक्ट होती है यूजुअली वो होती है स्पिरिचुअल टारगेट्स। तो इंसान के अपने आप सेल्फ इंप्रूवमेंट नहीं करता स्पिरिचुअली, दीनी हिसाब से करेक्टर वाइज अपने आप को इंप्रूव करने की फिक्र नहीं करता, और वो क्यों नहीं करता, क्या विशेष सर्कल है, वो भी इंशाल्लाह इसमें डिस्कस होगा। तो पहली चीज टारगेट्स, और यूजली लॉन्ग टर्म टारगेट होता है, फिर इसको डिवाइड किया जाता है। तो लॉन्ग टर्म टारगेट क्या है, एक जिंदगी का कि मैंने अपने आप को बेहतर इंसान बनाना है। बेहतर इंसान से क्या मुराद है, कुरान और हदीस में उसका तज़किरा है कि ये इंसान होता है तो इंसान विजुलाइज करे। अब देखिए जब भी कोई टारगेट अचीव किया जाता है तो ये जानते हैं लोग जो टारगेट सेट करके अचीव करते हैं कि वो कैसे होता है, कि दो उसमें इंपॉर्टेंट फैक्टर होते हैं। एक फैक्टर ये होता है कि उस ऐसी महफिलों में जाना जहां पे उन टारगेट्स को हासिल करने का तस्करा हो, मतलब ये कि डॉक्टर बनना चाहता है वो गाइडेंस लेता है डॉक्टर से कि क्या पाथवे है, कैसे एडमिशन होता है मेडिकल कॉलेज में, कैसे आगे पढ़ते हैं, क्या हर्डल्स आती हैं, फिर क्या कैरियर्स हैं, कितनी फील्ड्स हैं, कितनी स्पेशलिटीज हैं, और यही इंजीनियरिंग का और दूसरी फील्ड्स का। तो इस तरह से इंसान टारगेट ओरिएंटेड चलता है। तो पहला ये कि ऐसे लोगों से गाइडेंस लेना, दूसरा ये होता है कि बेहतर यानी जो कामयाब लोग होते हैं वो विजुअलाइज करते हैं कि मैं अगर ये बन जाऊंगा या ऐसा जो परफेक्ट पर्सनैलिटी उसको विजुलाइज करते। तो यही अगर दोनों मेन फैक्टर्स हम इस पे भी अप्लाई करें स्पिरिचुअल इंप्रूव होने में तो इंप्रूवमेंट आ सकती है। क्या कि ऐसे नेक लोगों की महफिलों में जाना कि जहां ये डिस्कशन हो कि अच्छा इंसान होता कौन सा है, उसको हासिल कैसे किया जाता है। और दूसरी चीज ये कि इंसान ये सोचे विजुलाइज करे कि एक अच्छा इंसान जो पुरानी पर्सनैलिटी वो क्या है, उसकी सुबह कैसे होती है, उसकी शामें कैसे होती हैं, उसके घर के हालात कैसे हैं, उसके घर के बाहर के हालात कैसे हैं, ये सब विजुलाइज करें कि मैं सुबह उठूं क्या, क्या क्या मैं ऐसा इंसान बन सकता हूं जो सुबह उठे और फजर के वक्त तहज्जुद के वक्त उठ के अल्लाह की इबादत में लग जाए और इबादत ऐसी हो यकसुई वाली, उसकी आंखों में आंसू हो, जो कुरान में एक्सप्लेन करता है वो रोते हुए सजदे में गिर जाते हैं, उनके पहलू बिस्तरों से रहदा रहते हैं, फिर फजर का वक्त आए मैं नमाज पढ़ूं, फिर आगे इशराक तक अपना वक्त गुजारूं, इशराक के बाद फिर मैं जब जॉब पे जाऊं तो एक अच्छा इंसान के तौर में जाऊं, ईमानदार हूं, ड्यूटीफुल हूं, ये सारी क्वालिटी मेरे अंदर आए, घर आऊं तो मुस्कुराते चेहरे के साथ सबको खुश करने वाला, बच्चों के साथ खेलने वाला, बीवी को खुश करने वाला, वगैरह वगैरह एक लाइफ सोचे कि मैं ऐसा इंसान। अब जब करंट पर्सनैलिटी उस पर्सनैलिटी में कंपेरिजन करेगा तो बहुत सारी चीज जगहों में फ्लॉज नजर आएंगे कि बहुत चीजें लैग कर रही है, तहज्जुद में पाबंद नहीं हूं, फजर पे मुझसे आंख नहीं खुलती, उसके बाद ड्यूटी पे जाता हूं तो मैं काम चोरी करता हूं, मैं चाहता हूं कि मुझसे हार्ड वर्क ना लिया जाए, घर आता हूं तो मैं मुझे गुस्सा आता है वगैरह, तो एक बहुत उसे फ्लॉज नजर आएंगे। तो ये गैप फिल इन करने के मैं कह रहा हूं कि स्पिरिचुअल इंप्रूव करना ताकि क्लियर हो कि हम क्या कर रहे हैं। तो ये होते हैं टारगेट सेट कि मैंने ऐसा इंसान बनना है, ले एक लॉन्ग टर्म टारगेट है, फिर उसको डिवाइड करें ईयरली टारगेट, फॉर एग्जांपल रमजान से रमजान तक, तो रमजान एक मुसलमान की जिंदगी में बहुत बड़ी बहुत अहम महीना होता है सेल्फ इंप्रूवमेंट के हवाले से। तो रमजान से रमजान का टारगेट रखिए कि इस रमजान में मेरे अंदर ये कमियां हैं और लिस्ट डाउन कर ले तो बेहतर है कि मैं कहां डूज में कम हूं जो हुक्म दिए गए और कहां डोंट जो अल्लाह ने मना किया और मैं कर रहा हूं, मुझे अंदर बदनजरी की आदत है, मेरे अंदर गुस्से की आदत है, हसद की है, तो ये सारी चीजें लिस्ट डाउन करें, ये है इनको निकालना है। तो अब अगला एक तरीका है, एक टिप है कि 40 डेज के पीरियड बना ले कि फॉर एग्जाम्पल एक साल है 365 डेज का है तो 40 डेज करेगा तो 9 तकरीबन हैबिट्स एड्रेस हो जाएंगे। तो 9 ले ले कि ये मैं नहीं करता ये करूंगा और ये मैं नहीं करने चाहिए और मैं कर रहा हूं तो इनको निकालूंगा। तो उसमें भी वन बाय वन ले तो ज्यादा जल्दी इंप्रूवमेंट आने के चांसेस है, यानी कि 40 डेज अच्छा मैं फोकस करता हूं फजर की नमाज, मेरी आंख खुलती है, तो उसको देखे, उसका चार्ट बनाए, उसको एक्सेल फाइल बनाए, मेहनत करे उसको कि मेरी आंख खुली कि नहीं खुली, फिर एक चीज में इंप्रूवमेंट आ जाए 40 डेज के अंदर तो फिर अगली चीज ले, मेरी तकबीर उला मिस होती है, क्यों मिस होती है, 5 नमाजें हैं तो कितनी बार मेरी पहली तकबीर उला कहते हैं कि जो पहली बार इमाम अल्लाह अकबर कहता है उस वक्त ज्वाइन करना तो कितनों में कमी है। तो इस तरह एक एक चीज अकीदे में, इबादात में, अखलाकियात में, मामलात में एक एक चीज को लिस्ट डाउन करे और उसको इंप्रूव करे। तो 40-60 डेज हैबिट चेंज में लगते हैं और वो भी जब इंसान इस तरह हार्ड वर्क के साथ करे, फोकस होकर करे, अगर वो कैजुअल होकर करे कि 40 डेज में से 10 दिन किए फिर 10 दिन छोड़ दिए तो ये प्रोलॉन्ग हो जाता है। अब देखिए ये जब इंसान इससे डिवीन करता है ना फिर सोचता है कि मेरी लाइफ कितनी थोड़ी है, मुझे तो कितनी इंप्रूवमेंट की जरूरत है, क्योंकि अभी तो जब इंसान इनिशियल फेज में होता है तो ये भी नहीं पता होता मेरी सेल्फ इंप्रूवमेंट कहां कहां चाहिए, ये भी नहीं पता होता। इसीलिए फिर रिकमेंड किया जाता है कि ऐसी महफिलों में जाओ, अपना को शेफ रखो, अपना गाइड रखो जो तुम्हें पॉइंट आउट करे कि यहां इंप्रूव करो सर, यहां पे इंप्रूवमेंट लाओ, ये तुम्हारे अंदर कमी है। बहुत जगह इंसान कई बार लैक कर रहा होता है, मिसाल के तौर पर कई बार इंसान को पता भी नहीं होता, इंसान को बोलने की बहुत आदत होती है। अब एक ادب ہے، ایک طریقہ ہے، ایٹیکیٹ ہے کہ اگر ایک محفل ہو اور کسی سے کوئی بات پوچھی جائے، کسی سے کوئی بات پوچھ جائے، کوشچن کیا جائے، تو اسی کو آنسر کرنے دینا چاہیے. دوسرے بندے کو کئی بار اس کا آنسر پتا ہوتا ہے تو اس کو نہیں بولنا چاہیے، کیونکہ اس سے کوشچن نہیں کیا گیا، یہ ادب ہے. لیکن اگر کسی کو بولنے کی عادت ہو تو وہ تو میدان میں بول پڑتا ہے، اور کئی بار اس سے پہلے بول پڑتا ہے کیونکہ اسے عادت ہے. تو یہ اصلاح طلب عادت ہے. اب یہ کون بتائے گا؟ کوئی اس کو آبزرو کرے گا، کہے گا تمہارے اندر کمی ہے، خامی ہے، اس کو امپروو کرو. اگر اس نے بولنا ہو تو بعد میں اس کو بولنے دے، اور ایڈ کرنا ہو تو بعد میں اجازت لے کے کہ میں بھی کچھ اس میں ایڈ کر دوں تو ایڈ کر دے، یہ طریقہ ہوتا. لیکن یہ تربیت چاہتا ہے. اس طرح کتنی انسان کے اندر کمیاں ہوتی ہیں، محفل کے آداب، کھانے کے آداب، سونے کے آداب، جاگنے کے آداب، مختلف قسم کی باتوں کے آداب کمی ہوتی ہے، اور ہر چیز سیلف امپرومنٹ جا رہی ہوتی ہے. تو لسٹ بنائے تو ایک لانگ لسٹ بن جائے، اور ہر ایک کو 40 ڈیز دے تو اس سے لگے گا زندگی تو تھوڑی ہے، زندگی تو تھوڑی ہے. اور یہ دل کے اندر خیال آنا زندگی تھوڑی ہے اس ساری چیز کے لیے، یہ ایکچولی اس کے قلب کو منور ہونے کی ایک نشانی ہوتی ہے. اگر انسان کو لگے نا ٹائم ٹیمپل ہے، بہت ٹائم ہے، تو فکر کرے، کیونکہ جتنے فلاح گزرے ہیں انہوں نے کسی نے کہا ٹائم تو بہت، سب نے یہ سب کو یہی فیلنگ ہوئی کہ زندگی تھوڑی ہے اور میں کس طرح اور کر لوں، اور کر لوں. کیونکہ جس کے اندر آگ لگ جاتی ہے، فکر پیدا ہو جاتی ہے، اس کے تو بہت تھوڑا ٹائم لگتا ہے. کہتے ہیں 24 آورز بھی تھوڑے ہیں اور زندگی بھی تھوڑی ہے، کام تو بہت زیادہ ہے. تو جب اس میدان میں قدم رکھتا ہے تو احساس ہوتا ہے، یہ ویسے نہیں احساس ہوتا، کیونکہ قدم رکھتا ہے دل میں نور آتا ہے، اور سے راستے کھلتے ہیں، پردے ہٹتے ہیں، پھر اور آگے بڑھتا ہے. اور یعنی کہ اس طرح ایک سائیکل شروع ہوتا ہے کہ اسے پتا چلتا ہے کہ یہ بھی کمی ہے، یہ بھی کمی ہے، یہ بھی کمی ہے. اور پھر ایئرلی ٹارگیٹ سیٹ کر کے پھر ڈیلی روٹین کے اندر لائے، کیونکہ ٹارگیٹ، اچھا ٹارگیٹ کیا ہوتا ہے کہ جو جو انسان کی رینج کے اندر ہو، جس کو روٹین کے اندر لایا جا سکے. یعنی ٹارگیٹ ایسا ہو جو کر ہی نہ سکے، تو ایسی یہ غیر حقیقی بات ہے، ریئلسٹک بات نہیں ہے. ریئلسٹک کیا ٹارگیٹ کیا ہوتا ہے کہ جب انسان اسے 24 گھنٹوں کے اندر اس کو لینا چاہے تو لے سکے، اس کو کر سکے، تو 24 گھنٹے کے اندر پھر اس کو لا کے پھر اس کے اوپر اس کو پورا آبزرو کرنا ہوتا ہے، میں کر رہا ہوں کہ نہیں کر رہا، میں کر رہا ہوں کہ نہیں کر رہا. تو 24 آورز پہ اگر ہم غور کریں تو کیا ہے، 24 آورز مینلی چار حصوں میں ڈیوائڈ ہوتے ہیں یا ہونے چاہیے. مثال کے طور پہ ایک اہم حصہ ہوتا ہے انسان کا سونے میں گزرتا ہے، دوسرا ایک اہم حصہ رزق کی تلاش میں، خاص طور پہ مردوں کا ایک خاص حصہ دن کا جو ہوتا ہے، ایک اچھا خاصا حصہ وہ رزق کی تلاش میں ہوتا ہے، کچھ بزنس کر رہے ہیں، کچھ جاب کر رہے ہیں. پھر فیملی کو ٹائم دینا ہے، اور پھر یہی سیلف امپرومنٹ. تو یہ چار مین حصے ہیں. تو اگر ہم اس کو ڈوائڈ کر لیں، 8 آورز سلیپ، 8 آورز جاب، 4 آورز فیملی ٹائم، اور 4 آورز سیلف امپرومنٹ، تو اس طرح سے ایک ڈویژن بنتی. تو یہ صرف ایک ہنٹ کے لیے ذکر کر رہا ہوں، ورنہ یہ ویریشن ہوتی ہے ہر ایک لائف کے اندر. لیکن امپورٹنٹ بات کیا ہے وہ آخر میں ذکر کرتا ہوں کہ جو اس آیت سے منسلک ہے. پہلا اگر حصہ لیں جس کو لاسٹ سیٹنگ میں ذکر کر دیا تھا، اس کو بریفلی یہاں ٹچ کر، تو وہ سونے کے متعلق، کہ سونا بہت اہم چیز ہے انسان کی زندگی میں، کیونکہ سونے سے انسان ایکچولی فریش ہوتا ہے. تو جو وہ زندگی میں اچیو کرنا چاہتا ہے وہ ڈیپینڈنٹ ہے سونے پہ، بغیر سوئے وہ چیز نہیں کر سکتا. ایک انسان کی نیند پوری نہ ہو، اس کا اخلاق بھی اچھا نہیں ہوگا. یعنی کہ انسان اخلاق انسان کی زندگی میں اور دین کا اتنا مین حصہ ہے، وہ سونے پہ ڈیپینڈنٹ ہے. اگر انسان کی نیند پوری نہ ہو، وہ صرف غصہ آئے گا، اس کو اریٹیشن ہوگی، اس کے اندر اچھے اخلاق پیدا نہیں ہوں گے. تو نیند کا تعلق بھی اس سے ہے. اس لیے انسان اپنی نیند پر فوکس کرے، اس کو ایڈیکویٹ ٹائم دے نیند کو. اب ایڈیکویٹ ٹائم کیا ہے، اس کی ڈسکشن آئی تھی کہ وہ پرسن ٹو پرسن ویریشن ہوتی ہے، لیکن یوزلی اس میں اسٹڈیز بھی ہوئی، وہ ہوتی ہے سم ویئر بٹوین 6 to 8 آورز. यूएल पॉपुलेशन की बात कर रहा हूं, लेकिन जो हार्ड वर्किंग लोग होते हैं यूएली, उनका देखा गया है कि वो 5 आवर्स की स्लीप उनके लिए इनफ होती है। 5 आवर्स की स्लीप कई हार्ड वर्किंग लोगों के लिए इनफ होती है, लेकिन ये परसेंट टू परसेंट वेरिएशन है, बायोलॉजिकली फर्क होता है। तो अपने आप में दूसरे का स्लीप पैटर्न इम्पोज ना करें, बल्कि अपना स्लीप पैटर्न देखें जिसपे वो फ्रेश होता है। अगर हम आप सब मौसम स्लीप पैटर्न को देखें जो लास्ट सेटिंग में डिस्कस हुआ था, तो वो यूजली लाइक करता है कि ईशा के पास होना, और यही अहदीस में रिकमेंडेशन है, ईशा के फौरन बाद सो जाए इंसान, गैर जरूरी काम ना करे। इसमें अहदीस में इससे एम्फेसिस है कि ईशा के बाद गैर जरूरी काम ना करो, टॉक ना करो, गैर जरूरी बातें ना करो। और इसीलिए उन्होंने लिखा है कि ईशा को एक तिहाई रात डिले करना ये मुस्तहब है, क्योंकि अगर सर्दियां हैं तो बहुत जल्दी ईशा होती है, तो उसको थोड़ा डिले कर ले और फिर ईशा पढ़ते ही सो जाए। तो अगर कोई इंसान फॉर एग्जांपल ईशा पढ़ के सो रहा है, तो अब वो देखेगा कि 5-6 घंटे की नींद के बाद भी फ्रेश हो गया, और जब वो उठेगा तो अभी आधी रात होगी। और यही आसन मौसम की सुन्नत है, ईशा के बाद सोते फिर आधी रात को उठ जाते और अल्लाह की बात में लग जाते। तो वही अपने आप को इंप्रूव करने की, यानी अपनी स्पिरिचुअलिटी के लिए टाइम देना, अपनी इबादत के लिए टाइम देना, ये वहां पे आप सलाम करते थे आधी रात। अब आधी रात के बाद 2 पैटर्न मिलते हैं, एक ये था कि सुबह फजर तक और फजर की अजान के बाद थोड़ी स्नैप लेना फ्यू मिनट की, ये आप सलाम साबित। या दूसरा ये था कि एक हिस्से में इबादत की, आराम किया, फिर उठ गए, फिर इबादत की, तो दरमियान में एक नैप लेना, ये साबित है। और एक आफ्टरनून नैप आप सल्लल्लाहु अलैहि वसल्लम ने रिकमेंड की, उस पर काफी स्ट्रॉन्ग रिकमेंडेशन है, और ये कहा कि शैतान कैलूला नहीं करता, तुम कैलूला करो, यानी इतनी स्ट्रॉन्ग रिकमेंडेशन दी गई। इसमें ऐसी कोई खास चीज है कि आफ्टरनून में एक नैप लेने की, बेशक वो 15 मिनट की हो, आधे घंटे की हो, लेकिन एक नैप ले। तो ये आप सल्लल्लाहु तमाम सहाबा तमाम औलिया तमाम सुल्हा की सुन्नत है, तरीका रहा। तो दूसरे लफ्ज में यह कहा जा सकता है कि मुसलमान की जिंदगी में यूजली एक वक्त में नींद पूरी करना, ये मतलब कि सुल्हा की जिंदगी में नहीं मिलता। क्या मतलब? स्लीप पैटर्न को अगर आजकल के लैंग्वेज में कहा जाए तो एक मोनोफेजिक स्लीप होती है, एक बायोफेजिक, एक पॉलीफेजिक। मोनोफेजिक मतलब कि एक ही ड्यूरेशन के अंदर 6 से 8 घंटे सो जाना और फिर न सोना, तो मोनोफेजिक। एक बायोफेजिक दिन में 2 बार सोना, तो वो हो सकता है कि रात को सोए और आफ्टरनून में सोए, तो ये बायोफेजिक बन गया। और तीसरा है कि और एक दो नैप ले लेना, यानी कि पॉलीफेजिक कर लेना या ट्राइफेजिक कर लेना, ये भी आप सुनो साबित। तो आजकल के हिसाब से जो ज्यादा लोगों का इशू ये है कि रात को जल्दी नींद नहीं आती, और वो क्यों नींद नहीं आती? क्योंकि लाइट आ गई है। लाइट की वजह से इंसान को स्टिमुलस नहीं मिलता जो एक नॉर्मल स्टिमुलस पहले मिलता था अंधेरे की वजह से, उस वजह से देर से नींद आती है। अब देर से नींद आने की वजह से फजर और तहज्जुद इफेक्ट होती है। तो अब आजकल ये जरूरी है कि अपने आपको ट्रेन करें, कि हैबिट बनाए कि रात को 4 घंटे या 5 घंटे सोए। ऑब्वियसली वेरी करेगा, गर्मियों में छोटी रात होती है तो शायद 4 घंटे सोना पड़े, सर्दियों में लंबी रात है तो 5 घंटे भी सो सकता है। मतलब ये कि इस तरह से अपने आप को कोई एक चंक वहां ले ले स्लीप का। और उसमें भी ये बताया था कि अपनी स्लीप के तरीके को देखें। स्लीप क्या होती है? 2 तरह से उसमें चल रहे हैं। एक होती है, उसको डिवाइड करें तो रैपिड आई मूवमेंट और नॉन रैपिड आई मूवमेंट। तो इसका क्या मतलब है कि पहला जो फेज होता है नॉन रैपिड आई मूवमेंट का होता है, उसमें इंसान गहरी नींद सोता है, और दूसरा फेज शुरू होता है, आखिरी मुख्तसर फेज होता है, वो रैपिड आई मूवमेंट के, उसमें ख्वाब आते हैं और आंखें हिलती हैं, इसलिए उसको नाम दिया गया। और फिर उसको एक थोड़ा सा गैप भी कई बार आता है कि बहुत कच्ची नींद होती है, उसमें कई लोग जाग भी जाते हैं, और उसके बाद फिर वो पैटर्न रिपीट होता है। और इसकी इंपॉर्टेंस इसलिए है कि अगर इंसान उठने की कोशिश करेगा रैपिड आई मूवमेंट के बाद, तो तब वो इजीली फ्रेश उठेगा, और अगर वो नॉन रैपिड आई मूवमेंट पे उठने की कोशिश करेगा तो वहां पे उसकी हो सकता है उठे तो फ्रेश ना हो। तो ये 2 किस्म की चीजें हैं इंसान देखे, और बेहतर है कि कम से कम 2 साइकिल रात को ले ले, क्योंकि 1 साइकिल बाद, क्योंकि ये भी रिसर्च ने साबित किया कि पहला साइकिल में नॉन रैपिड आई मूवमेंट यानी गहरी नींद इंसान की ज्यादा होती है, और वो रात जो जो गुजरती है तो स्विच हो जाता है रैपिड आई मूवमेंट में, यानी कि गहरी नींद कम होती जाती है उसका फेज, और रैपिड आई मूवमेंट ज्यादा होती जाती है, तो कम से कम दो साइकिल तो ले ले, यानी कि तीन से चार घंटे की नींद रात को कम से कम ले ले, डिपेंड करता है उसकी सिचुएशन पे। फिर उसके बाद ये कि तहज्जुद पर उठे, तहज्जुद पढ़ के अब अपने ब्रेन को ऑर्डर करिए, क्योंकि ये रात को प्लानिंग करनी जरूरी है कि ब्रेन को ऑर्डर करने से क्या होता है कि ब्रेन तैयार होता है। जिस तरह रमजान में इंसान ऑर्डर कर देता है ब्रेन को अब शाम तक तुमने नहीं खाना, तो वो सर्वाइव कर जाता है, वो इजीली रह जाता है। तो ये बड़ी इंसान को कुव्वत इरादी जिसे कहते हैं बहुत बड़ी नेमत है। तो इंसान अपने ब्रेन को एक ऑर्डर कर दे कि दो घंटे दो से ढाई घंटे तुमने जागना है दिन के वक्त, अपने नफ्स को ये कह दे, क्योंकि नफ्स इंसान को बिस्तर पे लेके जाता है। तो कहे नहीं दो ढाई घंटे फिर मैं तुम्हें एक नैप दूंगा। फिर तहज्जुद फजर और फजर के बाद सूरज का तुलू होना, सूरज के तुलू होने के 15 मिनट बाद बेहतर है दो नफल चार नफल पढ़ के, जिसको शराब कहते हैं, फिर अपने आप को एक नैप दे दे, डिपेंड करते हैं स्केड्यूल पे। तो 15-20 मिनट आधा घंटा वट एवर एक नैप दे, तो अब वो फ्रेश हो जाएगा बाकी दिन के कामों के लिए। और आफ्टरनून में एक नैप ले, वो भी डिपेंड करता है स्केड्यूल पे, वो जोर से लेके असर या इवन मगरिब तक वो दरमियान में कहीं पे भी नैप ले ले, आधे घंटे से एक घंटे वट एवर उसको जो टूट करे, तो ये फिर उसका सारा फ्रेश हो जाएगा। और सारा फिर सुन्नत के मुताबिक और इवन इंसान की बायोलॉजी के मुताबिक, क्योंकि इंसान के अंदर जो हॉर्मोन्स है कॉर्टिसोल, उसका भी साइकिल यही है कि वो सुबह 4 बजे ज्यादा होता है, फिर 8 बजे तक ज्यादा रहता है, और फिर उसका डिप आफ्टरनून में आता है, और रात को भी वो कम रहता है। तो उसकी भी मुताबिक बायोलॉजी के मुताबिक ये सब कुछ रहेगा। अब यहां भी कुछ बातें इसमें ऐड करनी है, और ये सब नींदों का तस्करा कुरान पाक के अंदर है। लास्ट सेटिंग में बताया था कि जो पहली स्टेज वन नींद होती है उसको कुरान ने सिना का वर्ड कहा कि अल्लाह ताला को ना ऊंग आती है, वाला सिना तुम वाला नौ कि ना ऊंग आती है ना नींद, तो सिना कहते हैं उस कच्ची नींद को, ऊंग को जो हमारे वर्ड में। फिर नुआस होती है निस्बतन उससे, इन बिटवीन फेज होता है, और नौम जो होते हैं वो गहरी नींद को कहते हैं कि अल्लाह ताला रात नींद के लिए बनाई, और रैपिड आई मूवमेंट को वो जिसमें ख्वाब नजर आते हैं उसका भी तस्कर वाले पार्ट में मिलता है। अब यहां पर कुछ पर्टिकुलर बातें पूछी भी गई उसको भी यहां एड्रेस करता चलो। एक होता है कि फजर के बाद क्या इंसान सो सकता है सूरज निकलने से पहले, ये क्वेश्चन है, क्योंकि कई बार होता है कि अर्ली जाना होता है जॉब के ऊपर, अब वो उठा होता है तहज्जुद का और रात को 3-4 घंटे सोया होता है, तो अब उसको जरूरत फील हो रही होती है जिस्मानी तौर पे, लेकिन जो करे यानी सूरज निकलने का इंतजार करे तो डिले हो जाएगा और मैनेज नहीं होगा। तो सवाल ये है कि क्या फजर के बाद और सनराइज से पहले वो सो सकता है? तो रिकमेंडेशन आप ये है कि नहीं सोना चाहिए, क्यों, रिस्क की तकसीम का वक्त है, लेकिन अगर कोई सो जाए तो गुनाह नहीं है, यानी मना नहीं है, हराम नहीं है। हाँ अगर कोई जाग सकता है तो जागे, लेकिन अगर वो उसे है कि पूरा दिन इफेक्ट होगा तो उसको चाहिए कि बेहतर है कि सो जाए, क्योंकि दिन की ड्यूटी करना ये भी उसके ऊपर अमानत है, उसको इफेक्टिवली करना एफिशिएंटली करना ये भी उसके ऊपर अमानत है। तो उसको चाहिए कि ऐसे बंदे को कि वो फजर के बाद सो जाए, मना नहीं है। ये साहबा से भी साबित है, एक बार हजरत उमर रजी अल्लाह तआला अन्हु किसी से मिलने गए, दूसरे साहबी थे, वो सो रहे थे फजर के बाद, तो हजरत उमर रजी अल्लाह तआला अन्हु ने उनको डिस्टर्ब नहीं किया, हत्ता कि वो खुद उठे तो हजरत उमर रजी अल्लाह तआला ने कहा कि ये आपके लिए बेहतर था इस वक्त सोना, तो मैंने आपको सोने दिया। तो कोई हराम और मना नहीं है, कई चीजें रिकमेंडेशन होती हैं कि अगर कर सको तो ये बेहतर है, लेकिन अगर कोई नहीं कर सक रहा या उसकी कोई दूसरी चीज इफेक्ट हो रही है तो फिर देखिए जॉब पे ईमानदारी करना ये फर्ज है, और इस वक्त ना सोना ये बेहतर है, वैसे स्वभाव है ये बेहतर है। तो एक चीज फर्ज है और एक चीज बेहतर है, तो अब फर्ज प्रायोरिटी ले जाएगा उस वक्त नींद करके फर्ज की फर्ज को ना कॉम्प्रोमाइज कर। तो इस तरह से कैलकुलेशन किया गया। दूसरा क्वेश्चन ये किया जाता है कि असर के बाद इंसान सो सकता है, तो उसमें भी ये ज़हन में रखें कि असर के बाद बिल्कुल सो सकता है। ये साबित है कि हजरत अली रजी अल्लाह ताला असर के बाद सोते थे, और आप सल्लल्लाहु अलैहि वसल्लम को पता था और आप सल्लल्लाहु अलैहि वसल्लम ने उन्हें मना नहीं किया कि आप असर के बाद सोए, मना नहीं किया था हजरत अली रजी अल्लाह ताला ने। तो इसलिए बाज लोग ये ذکر کرتے ہیں کہ نہیں, ایک روایت ملتی ہے کہ انسان کی عقل پہ افیکٹ پڑتا ہے سب کے پاس ہونے سے, تو علماء نے اس پہ تحقیق کی تو اس روایت کی اصل نہیں ہے. اس لیے یہی ہے کہ بلا کراہت انسان سو سکتا ہے, بالکل جائز ہے بلا کراہت سو سکتا ہے. اور اگر تہجد, کیونکہ اس وقت کی نیت تہجد میں اٹھنے میں معاون ہوتی ہے, یہ بھی روایات میں ملتا ہے کہ اس وقت کی نیب جو آفٹر نون کی نیب ہوتی ہے, کلولہ ہوتا ہے, یہ تہجد پہ اٹھنے میں انسان کی معاون ہوتی ہے. اس وقت کا ایک نیب لینا تہجد پہ ایزی کر دیتا ہے. اگر وہ ایسا ہے تو پھر تو اس کو ضرور لینی چاہیے اس نیب کی, تہجد پہ اٹھنے میں آسانی ہو. اگر وہ اصل سے پہلے نہیں دے سک رہا تو اصل کے بعد لے نیب. صرف یہ خیال رکھے کہ نمازیں قضا نہ ہو, کہ ایسا سو جائے کہ مغرب بھی قضا ہو جائے, عشاء بھی قضا ہو جائے, ایسے نہیں. پورا انتظام کرے اور تب سو سکتا ہے. مغرب کے بعد سونے پہ روایت ملتی ہے کہ بہتر ہے کہ نہ سوئے, لیکن اس میں بھی یہ ہے کہ اگر کوئی کسی کو ڈر ہے عشاء قضا ہونے کا, پھر اگر وہ اٹھ سکتا ہے, اس کے بعد ایسے ذرائع ہیں, لوگ موجود ہیں, وہ کسی کو کہہ سکتا ہے مجھے عشاء کو اٹھا دو, تو مغرب کے بعد بھی سو سکتا ہے. تو اس طرح سے اپنی سلیپ کو مینج کرے. سلیپ کو حد سے زیادہ کم کرنا یہ بھی ریکمینڈیڈ نہیں, اور حد سے زیادہ بڑھا لینا, پھر انسان 8 گھنٹے سے بھی زیادہ سو رہا ہے, وہ بھی ریکمینڈیڈ نہیں. کیونکہ زیادہ سونے کے بھی نقصانات ہیں, اسپرچل نقصانات ہیں, جس کی ساری بات ہو رہی ہے کہ اسپرچل امپروو کرنا, اسپرچل نقصان ہے زیادہ سونے سے. کیونکہ 4 چیزیں انسان کو اسپرچلی ڈسٹروائے کرتی ہیں, ایک ہوتی ہے زیادہ بولنا, اور ایک ہوتی ہے زیادہ سونا, ایک ہوتا ہے زیادہ کھانا, اور ایک ہوتا ہے زیادہ لوگوں سے انٹریکشن کرنا بلا ضرورت. اس چاروں سے یہ نقصان ہوتا ہے. تو اگلی چیز جو ہے وہ یہ ہے کہ اور سلیپ کی کوالٹی کو کیسے امپروو کر سکتے ہیں, اس کے بارے میں مختصر تذکرہ ہوا تھا کہ رات کو لائٹ کو آف کرنا, جس طرح ذکر ہے جس میں کہ چراغ کو بجھا دو. اسی طرح اس میں یہ شامل ہے کہ انسان سکرین سے بچے, لیپ ٹاپ, موبائل, ٹیلی ویژن, ان سکرین سے بچے, اور سائلنس ہو, اور کیفین سے بچے, اور اس کو کم از کم 6 سے 8 گھنٹے پہلے کیفین نہ لے تو بہتر ہے. ایک سلیپ افیکٹ ہوتی ہے, لیکن پرسن ٹو پرسن ویریشن ہو سکتی ہے, کئیوں میں نہیں ہوتی, تو پرسن ٹو پرسن ویریشن ہے. اگلی چیز جو ہے اس جنگ میں انسان کے دن تھے 4, کہاں تھا, ایک سلیپ, دوسرا جاب, تیسرا اسپرچوئلٹی, اور تیسرا فیملی ٹائم. تو اب دوسری امپورٹنٹ چیز ہے جاب. اب جاب کے اندر بھی یہ ذہن میں رکھے کہ وہاں پہ بھی کچھ انسان کے اوپر ذمہ داری ہیں, اور وہ کیا ہے کہ وہ ٹائم بھی کوالٹی ٹائم ہو, ٹائم ڈیوریشن پورا ہو. کیا مطلب کہ 8 to 2 جاب ہے تو 8 to 2 ہو, 8:10 to 1:50 یہ ایکسیپٹیبل نہیں ہے. وہ 20 منٹ کی تنخواہ اس کی جائز نہیں رہے گی. 8 to 2 جاب, جتنا ٹائم ہے اتنا, کیونکہ جاب ٹو جاب ویری کرتا ہے. کئی بار ہوتا ہے کہ 2 چیزیں دی جاتی ہیں, ٹاسک اینڈ ٹائم, بوتھ دی جاتی ہیں, کہ کانٹریکٹ میں ہوتا ہے اتنا ٹائم ہوگا اور یہ آپ کا ٹاسک ہوگا. بعض جگہ صرف ٹاسک ہوتا ہے, ٹائم نہیں ہوتا. ٹاسک پورا کرنا ہے وہ گھر سے بھی کر سکتے ہیں, وہ ٹریولنگ کے دوران بھی کر سکتے ہیں, تو ایسی کوئی ان پہ ذمہ داری نہیں ہوتی ٹائم کی. لیکن اگر ٹائم کی ہے, 8 to 2 ہے, تو 8 to 2 پورا کرنا ہے, تو ٹائم وہاں پہ بھی خیال کرنا. لیکن جو کیئر لیس بندہ ہوتا ہے, جو جہاں ساری بات ہو رہی ہے, جو ٹائم مینجمنٹ نہیں کرتا, جو ایک مسلمان کی شان نہیں ہے, تو وہ وہاں پہ بھی لیٹ جا رہا, 8:30 پہ پہنچ رہا ہے, 8:40 پہ پہنچ رہا ہے, 8:20 پہ پہنچ رہا ہے, اسے جلدی نکل جاتا ہے. تو یہ مسلمان کی شان نہیں, وہ وہاں پہ بھی ٹائم کیلکولیٹر ہوتا ہے. اب وہاں جا کے وہ ٹائم امانت ہوتا ہے, ٹائم امانت ہے, جو بھی امپلائر ہے اس کی امانت ہے. کہنے کا مطلب یہ کہ اپنی مرضی سے وہاں ٹائم ضائع نہیں کر سکتا, اپنی مرضی سے نہیں کر سکتا وہاں پہ ٹائم کو ضائع. تو غیر ضروری گپے مارنا, گوسپس کرنا, یہ بھی الاؤ نہیں ہے, نہیں کرنی چاہیے. مطلب کہ غیر ضروری انسان سیاست پہ تذکرے, دوسری چیزوں پہ تذکرے کر رہے ہیں اور اس کا افیکٹ ہو رہا ہے کام, تو یہ الاؤ نہیں ہے. بلکہ بہتر ہوتا ہے کہ وہاں پہ بھی فوکس رہے اپنے کام کے اوپر. اور کام کے اوپر فوکس کیسے ہوتا ہے کہ وہ آرگنائز ہو. دیکھیں کام کرنے میں بھی آرگنائزیشن بھی امپورٹنٹ ہے, اس کو میں آپ سے ٹچ کرتا ہوں اس میں, کہ آرگنائز کام کرے, میکسیمم آؤٹ پٹ لے. دیکھیں جب کہاں جا رہے, ٹائم کم ہے, زندگی کم ہے, 24 آورز کم ہے, کام بہت زیادہ ہے, تو آبویسلی آرگنائزیشن میٹرز. کہ اس کو آرگنائز کرے, کیسے میں میکسیمم آؤٹ پٹ لے سکتا ہوں, ایفیشنسی اپنی امپروو کر سکتا ہوں, یہ بھی میٹر کرتی ہے. صرف یہ نہیں کہ میں ٹائم پورا کچھ نہ کچھ کر رہا ہوتا ہوں, بلکہ یہ سوچے کہ میں ایفیشنٹلی کر رہا ہوں کہ نہیں. ہو سکتا ہے میں ایفیشنٹلی نہ کر رہا ہوں, چیز میرے سامنے کھلی پڑی ہو, میں سوچ کچھ اور رہا ہوں, چیز میرے سامنے کام پڑا ہو اور میں کئی اور باتوں میں مصروف ہوں, تو یہ میں ایفیشنٹلی کام نہیں کر رہا. تو ایفیشنسی کو امپروو کرنا, اور وہ کیسے, وہ فوکس کرنے کی کیا کیا ٹیکنیک سے وہ آ کر میں ذکر کرتا ہوں. تو ان شارٹ, جاب کی ٹائمنگ, جو ٹاسک دیا گیا اس کو ایسے کرے جیسے میرا کام ہے, یہ میرا ٹاسک ہے, میرا کام ہے, ایسے اس کو کرے. کہنے کا مطلب جیسے میری آرگنائزیشن. تو کوالٹی آف ٹائم کو بڑھائے, ایفیشنسی اپنی بڑھائے, غیر ضروری کاموں میں نہ لگے, گوسپس میں اپنا ٹائم ضائع نہ کرے, آرگنائز کرے اس ٹائم کو. تو وہاں پہ بھی ٹائم کو دیکھنا ہوتا ہے, یہ نہیں کہ وہاں ٹائم ویسٹ کر کے آ جائے. اور اب تیسری جو مین دن کا حصہ ہوتا ہے وہ ہے فیملی کا. تو فیملی کو بھی ایک معیاری ٹائم دے. کیا مطلب؟ کہ جب گھر میں انٹر ہو تو سنت سیکھے, سمائلنگ فیس کے ساتھ, جو دن میں ہوا اس کو باہر بھول جائے کہ میرے ساتھ کیا ہوا دن کے اندر, میرے باس نے کیا کہا, میرے پر فائنینشیل کے پرابلمس ہیں, میرے کیا سٹریسز ہیں, سب سٹریسز کو باہر رکھ کے آئے اور گھر کے اندر ایک سمائلنگ فیس کے ساتھ آئے. وہ دن میں اور دن بھر میں وہ لوگ انتظار کر رہے ہوتے ہیں کہ وہ شخص کب انٹر ہو. پھر ان کے ساتھ گھل مل جانا, بچوں کے ساتھ گھل مل جانا, ان کے ساتھ کھیلنا, بیوی کو ٹائم دینا, اسمائلنگ فیس کے ساتھ, دیکھیں آپ اللہ کی کیا سنتیں. اور پھر اس کے کھانے میں ان کے ساتھ بیٹھنا اور ان کے ساتھ ڈسکس کرنا, وائف کو ٹائم دینا, جس کو لاسٹ سیٹنگ میں شاید ذکر کیا تھا کہ فیملی کو ٹائم دینے میں کیا امپورٹنٹ پوائنٹ ہے. امپورٹنٹ پوائنٹ یہ ہے کہ کچھ نہ کوئی ٹائم اپنی وائف کو علیحدہ سے دینا, اس کو دل کی باتیں کرنے دینا. ہاف این آور, ون آور, وہ ڈپینڈ کرتا ہے, ڈے ٹو ڈے ویریشن ہوگی, لیکن کچھ نہ کچھ ٹائم اس کو دینا کہ وہ بول سکے, بات کر سکے. ایک ریسنٹ واقعہ ہے کہ ایک عالم بہت بزی لائف تھی ان کی, اور ساری آبیسلی اس ریلیٹڈ کہ صبح سے شام تک دینی ایکٹیویٹیز میں لگے ہوئے ہیں, کبھی کچھ کبھی کچھ کبھی کچھ. تو ایک شیخ سے ان کا تعلق ہو گیا اسلام کا. تو اب اس سے یہ بھی واضح ہوتا ہے کہ اسلام کے تعلق کی کیا امپورٹنس ہے. اب وہ عالم ہے, پوری ان کی پیچھے تعلیم ہے, اس نے رائیور ٹریننگ دیا ہے, لیکن اسٹل اس کی کیا امپورٹنس. تو کہتے ہیں بحث ہوا, ان سے تعلق ہوا اصلاح کا, تو میں نے اپنا ٹائم ٹیبل بھیجا. اب یہ بھی کرنے کا کام ہوتا ہے, اپنے شیخ کو ٹائم ٹیبل بھی دینا ہوتا ہے کہ میں یہ دن ایسے گزارتا ہوں. صرف ذکر ہی نہیں پوچھنا ہوتا ہے, ذکر کتنا کر رہا ہوں, کیا کر رہا ہوں, صرف یہ بات نہیں ہوتی. کیونکہ امپروومنٹ, اسے کیا پتا میں کہاں کمی کر رہا ہوں. تو ٹائم ٹیبل دینا کہ میں یہ دن گزارتا ہوں اس طرح. دونوں نے اپنا ٹائم ٹیبل سامنے پیش کر دیا کہ یہ میرا ٹائم ٹیبل ہے صبح سے شام تک, اور کہتے ہیں میری ایکسپیکٹیشن تھی میری تعریف ہوگی, اتنا مطلب کہ ڈیڈیکیٹڈلی آپ کام کر رہے ہیں. تو کہتے ہیں آگے سے رپلائی آیا کہ اس نے وائف کا ٹائم کدھر ہے, اس نے وائف کا اسکیڈول کے اندر ٹائم کا ہے. تو نے کہا کہ میں رات جاتا ہوں سوتا ہوں, وائف کے ساتھ ہی سوتا ہوں. لیکن وائف کے ساتھ سونا سے مطلوب نہیں, اس کو کہاں, اس کو دن میں ٹائم دیا, اس کے ساتھ باتیں کی, وہ ٹائم کدھر ہے. کیونکہ آپ کی سنت تھی کہ بزی اسکیڈول کے باوجود اثر کے بعد وائف کے پاس جاتے تھے, تو وہ کہا ہے. تو کہتے تب مجھے احساس ہوا کہ اتنی بڑی چیز میں مس کر رہا ہوں. تو یہ فرض, علماء نے لکھا فرض ہے کہ اپنی وائف کو اس طرح ٹائم دینا کہ وہ اپنی باتیں کر سکے, پھر اس کو دل کی باتیں کہنے دینا. کیونکہ عام طور مرد کر کرتے ہیں ٹوکنا شروع کر دیتے ہیں کہ نہیں, اس کی میری ماں کے بارے میں کچھ نہ کہو, میری بہنوں کے بارے میں کچھ نہ کہو, میری اس کے بارے میں. حالانکہ کئی بار وہ ریئلسٹک باتیں کر رہی ہوتی ہے کہ آج دن میں یہ ہوا, یہ ایشو ہو گیا, یہ آپ کی ماں نے مجھے یہ کہہ دیا, حالانکہ میرا قصور نہیں تھا, آپ کی بہنوں نے یہ کہہ دیا میرا قصور نہیں تھا. اب وہ کس سے جا کے کہیں گے, اور اس کو ہاں انالیسس کر کے تحمل سے کو مشورہ دینا, یہ اور چیز ہے. سنے گا تو بات کرے گا, کئی لوگ ٹوک دیتے نہیں ان کے بارے میں کوئی بات نہیں ہوگی. یہ ایک علیحدہ ریکمنڈیشن ہے کہ میاں بیوی کا تعلق کسی اور کے اسے خراب نہیں ہونا چاہیے, کیونکہ کئی میاں بیوی کے تعلق خراب ہوتے ہیں انہیں باہر کے تعلقات کی وجہ سے, کہ بیوی کے ساتھ سے جھگڑے اور بہنوں سے جھگڑے شوہر کے, اور شوہر اور بیوی بار بار ریفرنس دیتی ہے اپنی ماں کا, اپنی بہنوں کا, تو وہ بھی کئی بار پرابلمٹک ہوتے ہیں. وہ ایک علیحدہ ایشو ہے, لیکن بات کی جا رہی ہے اس کو بولنے کا موقع دیا. اور اسی طرح بچوں کو ایک ٹائم دینا, उनके बारे में पूछना कि क्या उनकी तरबियत कैसी हो रही है, वो क्या सीख रहे हैं उनकी, और उसमें सब शामिल है, उनकी एज पे डिपेंड करता है कि टीन एजेस पे हैं तो उनकी ये भी तरबियत करना कि आगे जाके जिंदगी में बड़े बड़े जो शोबे आएंगे तुम्हारे पास, तुम्हारी शादी होनी है उसमें कैसे उसको मैनेज करना है, तुम्हारी अंदर कुछ डिजायर्स पैदा होंगी उनको कैसे मैनेज करना है, उस सारा ये पेरेंट्स का काम होता है उनको बताना। ये कब बताए कैसे 24 आवर्स के अंदर, इस 24 आवर्स के अंदर कोई टाइम एलोकेट कर ले, बेशक वो आधा घंटा हो, लेकिन एलोकेशन तो हो ना कि मैंने ये काम करना है आज। तो फैमिली को क्वालिटी टाइम देना, जो कि गैजेट से दूर हो, जो कि टीवी स्क्रीन से दूर हो, क्वालिटी टाइम हो, खाना कम से कम डिनर इकट्ठे करना जिसमें कोई और इंटरप्शन ना हो, तो इस तरह से एक बॉन्ड बनता है फैमिली के अंदर। तो इस पे भी मेहनत करना, और इसी 4 आवर्स मैंने एलोकेट किए थे, तो 4 आवर्स में एक चीज ये भी कर ले कि हो सके तो रिलेटिव को भी टाइम देना, वो वेरी वेरिएबल होगा डे टू डे, डेली बेशक ना हो, लेकिन रिलेटिव का भी टाइम रखना, उनको भी फोन कॉल करना, उनके भी हाल पूछना, अपने हमसायों का हाल पूछना, कहीं पर उनका खैर खबर का कोई टाइम रखे, तो स्केड्यूल में होगा नहीं तो कभी होगा भी। ये बात मेंशन है, स्टडी से साबित है कि जो चीज स्केड्यूल में नहीं होती वो इंप्लीमेंट भी नहीं होती, तो स्केड्यूल में इस चीज को रखा करे कि मैं अपने रिश्तेदारों के बारे में भी खैर खबर रखूं, अपनी मदर, अपने फादर, अपने और दीगर रिश्तेदार जो हैं उनकी भी खैर खबर रखूं, तो वो 24 आवर्स के अंदर, उस 4 आवर्स के अंदर ये भी एक काम रखते, बेशक फोन कॉल, अपॉइंटमेंट की 10 मिनट, लेकिन एलोकेशन तो हो ना उसकी। और इसी के अंदर एक चीज होती है कि सिर्फ उनकी दुनियावी खैर खबर ना रखना, दीनी खैर खबर भी रखना कि उनकी स्पिरिचुअल ग्रोथ कहां पे है, मेरी वाइफ की स्पिरिचुअल ग्रोथ कहां तक पहुंच गई, मेरे बच्चों की स्पिरिचुअल ग्रोथ कहां तक पहुंच गई, मेरे रिलेटिव की स्पिरिचुअल ग्रोथ कहां तक पहुंच गई, मेरे मोहल्ले वालों की कहां तक पहुंच गई, ये भी एजुकेशन होती है। तो जिस्मानी और रूहानी दोनों चीजों की खबर रखना, इसी 4 आवर्स के अंदर दोनों चीजों को अपने जहन में रख के बात करना, क्योंकि ये जरूरी नहीं है ज्यादा टाइम दे कोई उनकी तरबियत के लिए, उसी गुफ्तगू के अंदर कोई पॉइंट आएंगे उनको गैर महसूस तरीके से बता दें कि यहाँ इंप्रूवमेंट की जरूरत है, या अच्छे अंदाज से पिंचिंग वे में नहीं, तबलीग भी सीख करने से आती है कि कैसे अच्छे अल्फाज के साथ, अच्छे अंदाज के साथ दिल जीत के दूसरों को कायल करना, ना ये कि अपने से दूर करके। तो ये सारे काम करने से, लेकिन यहां बात हो रही है अपने स्केड्यूल में एलोकेट करें जिस्मानी और रूहानी दोनों किस्म की खैर खबर, अपने बीवी बच्चों की, अपने हमसायों की, अपने रिश्तेदारों की। तो ये 4 आवर्स उसके एलोकेशन के। अब 4 आवर्स एक और एलोकेशन है, वो है अपनी स्पिरिचुअल इंप्रूवमेंट, अपनी स्पिरिचुअल इंप्रूवमेंट, क्योंकि जहन में रखें इसको आखिर में जिक्र करने का मकसद क्या है, मकसद ये है कि 4 आवर्स के डिपेंडेंट है बाकी 20 आवर्स, क्योंकि अगर ये 4 आवर्स नहीं इंसान इसको अच्छे तरीके से क्वालिटी दे रहा तो क्या होगा, वो सारे 20 आवर्स इफेक्ट होंगे। 20 आवर्स कैसे इफेक्ट होंगे, वो बीवी बच्चों को सही तरह से टाइम नहीं देगा जितना देना चाहिए, वो जॉब वैसे नहीं करेगा जितना करनी चाहिए, वो स्लीप मिसमैनेज करके अपनी नमाजों को कजा करेगा, वो सारे 20 आवर्स इफेक्ट होंगे 4 आवर्स को सही तरह क्वालिटी टाइम ना देकर। इसलिए इसको प्रायोरिटी में सबसे ऊपर रखें कि ये सबसे मेन हिस्सा है जैसे सारी चीजें इंप्रूव होंगी, अगर मैं इसमें कोई इंप्रूवमेंट नहीं करूंगा तो बाकी भी इंप्रूव नहीं होंगी। अब हो यही रहा है, इस वक्त करंट इशू यही है उम्मत का, इंसानियत का, कि वो इस 4 आवर्स पे बिल्कुल मुतवज्जे नहीं है। प्रायोरिटी क्या स्केड्यूल में नहीं है पहली चीज, और अगर है प्रायोरिटी में नहीं, कि स्केड्यूल में है तो सबसे ज्यादा जो इफेक्ट होता है वो ये 4 आवर्स, कोई काम पड़ गया जो निकलते हैं 4 घंटे, वो यही 4 घंटे निकलते हैं कि आज इसको कॉम्प्रोमाइज कर लो, कल देखेंगे, कल आई कल भी निकल गए, वीक पूरा निकल गया। हो क्या रहा है कि वो सारे 20 आवर्स इफेक्ट हो रहे हैं, क्वालिटी ऑफ लाइफ इंप्रूव ही नहीं हो रही, दीनी हिसाब खासतौर पर, दुनिया भी हिसाब से भी, कि जाहिर बात है जब उसे जिम्मेदारी से जिम्मेदारी नहीं है तो 20-25 से ताल्लुकात इफेक्ट हो जाते हैं, जॉब में उसको गैर जिम्मेदारी की वजह से कई बार नोटिस आ सकते हैं, तो बहुत सारे इश्यूज हैं हर तरफ से उस 4 आवर्स की इंपॉर्टेंस ना देने की वजह से। तो यही साहिब मुबारक में मुतवज्जे किया गया कि तुम ये 4 आवर्स एलोकेटेड थे अल्लाह के लिए, सेल्फ इंप्रूवमेंट अल्लाह के लिए कर रहा है कि मैंने अल्लाह से मुलाकात करनी है, एक अच्छा इंसान बन के करूं, क्योंकि जिंदगी के एम को एक इस तरह भी डिफाइन किया गया क्या है कि अल्लाह ताला ने इंसान को सालिम कल्ब दिया था, स्पिरिचुअल कल्ब सालिम दिया था, جو کہا دین فطرت انسان پیدا ہوتا ہے اس کا سالم ہوتا ہے. اور الٹیمیٹلی قرآن کیا کہتا ہے کہ میں انسان سے کیا چاہتا ہوں, یوم لا ينفع مال ولا بنون الا من اتى الله بقلب سلیم, کہ اس دن قیامت کے دن نہ مال کام آئے گا نہ بچے کام آئیں گے بیٹے کام آئیں گے, ہاں جو انسان سالم دل لیا سلیم دل لیا سنورا ہوا دل لیا وہ اس کے کام آئے گا. تو اس یہاں سالم تھا وہاں سالم ہے, چاہتے ہیں اللہ تعالیٰ ان بٹوین یہ سالم رہے اس کو سالم بنا دے. ہوتا کیا ہے جب انسان ایڈلٹ ہوتا ہے اس میں گندگی آنی شروع ہو جاتی ہے, گناہ شروع ہو جاتے ہیں, گندگی آتی ہے, وہ سالم نہیں رہتا, اس میں غصہ کی گندگی پڑتی ہے, اس میں بدنظری کی گندگی پڑتی ہے, اس میں بےمانی کی گندگی پڑتی ہے, حرام کمائی کی گندگی پڑتی ہے, نہ جانے جھوٹ کی دل توڑنے کی, اتنا گندا ہو جاتا ہے دل. اب اس کو صاف کرنا, اس سے گندگیاں نکالنا, سالم کرنا یہ ٹاسک ہے, یہ ایم آف لائف. تو یہ اللہ تعالیٰ نے دیا, وہ کیسے پاسبل ہے چار گھنٹے کی ایفرٹ سے جو دن میں ایلوکیٹڈ ہے, اگر وہ نہیں ایلوکیٹڈ وہ کہاں انسان امپروو کرے گا, کہاں اس کا دل سالم رہے گا, وہ تو گندے سے گندا ہوتا جائے گا, حتیٰ کہ اسے موت لگا دی جائے گی. تو یہ چار گھنٹے کی امپورٹنس ہے. تو اللہ نے کہا کہ تم اسے پرائرٹی میں آخر میں رکھتے ہو, میرے حصے کا جب ٹائم ہوتا ہے وہ دوسروں کو دیتے, دوسروں کے حصے کا ٹائم مجھے کبھی دیا تم نے, کبھی یہ کیا کہ تم آج کہو کہ نہیں آج میں زیادہ عبادت کر لوں, ریئلی کوئی ہوگا ایسا شخص؟ تو یہ ہے اس آیت مبارکہ, یہاں اس طرح متوجہ کر دیا. تو اس چار گھنٹے پہ نظر رکھے, یہ کوئی کمپرومائز نہیں, کوئی کمپرومائز نہیں. ہاں یہ ریئلسٹک بات ہے کہ انسان کو کبھی ایکسٹرا آرڈنری کام آیا تھا, کوئی بیمار پڑ گیا, کوئی مہمان آ گیا, کچھ ایسا جو اسکیڈول میں نہیں ہوتا, تو اس کو کیسے مینج کرے, اس کو باقی آرس کو کمپرومائز کر کے مینج کرے, ان فور آرس میں نہیں. وہ کیا کہ فیملی ٹائم کا اسپیس کر دے ٹو آرس میں, جو ایک ایک گھنٹہ دیتا ہے ہر ایک کو آدھا آدھا گھنٹہ دے دے, اس پہ سوچ لے اور خود بھی سوچ لے, اور فیملی کو بھی پتا ہونا چاہیے, ہر مسلمان کو پتا ہونا چاہیے کہ اس پہ بھی کمپرومائز نہیں ہوتا. اب اس کو فردر اگر ڈائسیکٹ کریں, چار گھنٹے ہیں کیا, پھر پتا چلے گا یہ کتنے کم ہیں, اس میں تو کام پوری نہیں ہو رہے, کیونکہ اس کے اندر وہ نمازوں کا وقت شامل ہے. نمازوں میں کتنا ٹائم لگتا ہے, ایک ایوریج, اچھی کی بات نہیں کہہ رہا, ایک ایوریج نماز جو کہ ایکسپٹیبل ہو, اس کو پڑھنے میں ہاف این آور تقریباً لگتا ہے, وضو کرنے سے اور واپس اپنے ٹاسک تک آنا تقریباً آدھا گھنٹہ. اب پانچ ہمارے ڈھائی گھنٹے تو یہاں نکل گئے, تو چار گھنٹوں میں سارے اس طرف نہیں ہے, ڈھائی گھنٹے یہ بھی ہیں, اب رہ گئے ڈیڑھ گھنٹہ. اب ڈیڑھ گھنٹے کے اندر اس نے کیا کیا کرنا یا کیا کیا اسے کرنا چاہیے, تو ایک چیز اس کو کرنی ہے وہ ہے کہ ذکر اذکار. کیا بیسک ذکر اذکار ہی ہوتا ہے, استغفار کر لے انسان دو پاٹ پڑ لے, یہ تو ڈیلی کی روٹین ہونی چاہیے ڈیلی, اور زیادہ ٹائم تو نہیں, میں آگے فردر اس کی ڈیٹیل میں جاتا ہوں. تو ذکر استغفار دو پاک, پھر ہے قرآن کی تلاوت, کچھ نہ کچھ تلاوت کرے, پھر تیسرا یہ ہوتا ہے کہ انسان دعا مانگے, دعا کو ٹائم دے, اس کو بھی 24 آورز میں فٹ ان کرے, کوئی دن دعا کے بغیر نہیں ہونا چاہیے, اور جب وہ ٹائم دے گا تو دل کی باتیں کرنے میں 5-10 منٹوں کا تو پتہ ہی نہیں چلے گا, تو کم از کم 10-15 منٹ دعا میں رکھے, اس طرح دعا کرنے آئے گی, اللہ اور بندے کا تعلق جڑے گا, جو سارے دن لوگوں سے شکوے کرتا ہے وہ اللہ کے سامنے وہ ساری دعائیں پیش کرے کہ اللہ تعالیٰ مجھے یہ چاہیے, دنیا کے یہ مسئلے ہیں, دین کے دین میں یہ امپروومنٹ میں چاہتا ہوں, آخرت میں یہ چاہتا ہوں, دنیا میں یہ چاہتا ہوں, ہر چیز اے ٹو زی اللہ تعالیٰ کے سامنے پیش کرے گا. وہ دیکھے گا 10-15 منٹ تو کچھ بھی نہیں ہے یہ ساری باتیں کرنے کے لیے, تو دعا کے لیے ٹائم ایلوکیٹ کرے. اور پھر ایک چیز وہ ہے جس کو کل بھی ذکر کرتے ہیں, دیکھیں انسان نے اسپرچل ڈیزیز کو ایڈریس کرنا ہے, تو یوزلی اس کے لیے کس شیخ رکھ کے اس سے گائیڈنس لینی ہوتی ہے کہ میں اسپرچولی یہ سارا امپروو کرنا چاہتا ہوں کیسے کروں, تو اس کے لیے ایک شیخ ہو وہ ذکر اذکار بتائے گا, یہ تو بیسک ذکر اذکار ہے نا, وہ کچھ بتائے گا یہ کرو, اس سے تمہاری اسپرچل ڈیزیز ایڈریس ہوں گی, تمہارا غصہ کم ہوگا, بدنظری ختم ہوگی, تمہارے اندر جو مال کی بخل ہے وہ ختم ہوگا, تو اس کے لیے یہ ذکر کرو, تو منیمم بھی ہوگا جس کا ہمارے یعنی ہمارے شیخ سے جو منسلک ہیں ان کو یہ بتایا تھا کل بھی ذکر کرو, تو کل بھی ذکر کیا کہ کل اللہ 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 کہہ رہے ہیں اس کے لیے فوکس ہو کے تھوڑے بیٹھو, تو منیمم ٹائم بتایا جاتا ہے کہ 15-20 منٹ تو دن میں بیٹھو, ورنہ یہ منیمم ہے میکسیمم نہیں ہے, اس سے جب انسان کرتا ہے تو اسے فیل ہوتا ہے یہ تو کچھ بھی نہیں ہے, تو 15 منٹ سے آدھا گھنٹہ اس کو کم از کم دے ڈیلی, جس طرح روز گھر صاف کرنے، اس کی ایگزامپل ایسے دیتے ہیں، روز عورتیں یا گھروں کے اندر انتظام ہوتا ہے کہ گھر صاف کیا جاتا ہے، اگر صاف نہ ہو ڈسٹ آ جاتی ہے، اسی طرح قلب اگر صاف نہ ہو اس پہ یہ ساری گندگی پڑ جاتی ہے اور انسان اس کے لیے کوئی ٹائم نہیں دے رہا، مہمان آنا ہو پوری صفائی، پورا ایک دو دن لگ رہے ہوتے ہیں کہ صفائی کرو، یہ چیزیں ارینج کرو، اور جہاں اللہ تعالیٰ کی نظر ہے اس پہ کوئی توجہ نہیں، حالانکہ کتنی اس پہ محل آتی ہے. کین یو امیجن، ایک شہر سے تبلیغ کا کام بہت کرتے تھے، لوگوں کے اندر انٹریکشن بہت تھا، وہ کہتے ہیں میں تبلیغ کے لیے جاتا تھا، لوگوں کو اللہ کی طرف مائل کرنے، اللہ کی بات پہنچانے کے لیے جاتا تھا، لیکن جب میں وہ ٹائم ڈیوریشن کر کے آتا تھا تو پھر میں ذکر میں بیٹھ گیا تھا، اپنے دل کے اوپر ایک جو تہ جم جاتی ہے اس انٹریکشن کی وجہ سے، اس کو صاف کرنے کے لیے، اور کئی بار مجھے اپنے شیخ کے پاس جانا پڑتا تھا اس کے اوپر سے وہ صاف کرنے کے لیے، اس کے پاس جا کر نکل کر تو یہ یعنی انٹریکشن سے بھی انسان کے اوپر ایک تہ آ جاتی ہے. تو یہ ساری باتیں کیسے پتہ چلتی ہیں، یہ سارا اس علم کے اندر گھسے گا، اور علم کیسے آتا ہے، یہ ٹاک سن کے، ایسے مشائخ کی کتابیں پڑھ کے. اب اگلی چیز جو کرنی ہے اس ڈیڑھ گھنٹے میں کہ کوئی کتاب پڑھا کرے، یہ ہیبٹ جیسے امت سے ختم ہو گئی، کفار میں ابھی تک ہے، کئی نان مسلم کنٹریز میں ابھی تک بک ریڈنگ کی ہیبٹ ہے، لیکن مسلمانوں نے اس کو بالکل رد کر دیا. تو اس ہیبٹ کو اپنے اندر لائے کہ بک ریڈنگ کیا کرے، بکس پڑھا کرے، اور کس کی بک، یہ بھی امپورٹنٹ، بہتر ہوتا ہے شیخ سے مشورہ کرے کہ میں، یعنی کہ پرائرٹی ہوتی ہے نا کہ میری پہلا مسئلہ یہ ہے، وہ بتائیں گے تمہارا یہ مین ہے تو یہ والی بک پڑھو، اس سے تمہارا مسئلہ بھی ڈرس ہوگا، ایک کا ذکر ایک کا، تو یہ فائدہ ہوگا. تو شیخ سے مشورے کے بعد خود کبھی بک سلیکٹ نہ کریں، کیونکہ یہ بھی ذہن میں رکھے کہ کئی بار یہ خاص طور اس دور میں ہر قسم کی بکس اویلیبل ہیں، ایتھیسٹ کی بک بھی اویلیبل ہے، منکرین حدیث کی بھی بکس اویلیبل ہیں، مختلف قسم کی بکس اویلیبل ہیں. جیسا ایک بار ایک بک فیئر پہ میرا جانا ہوا تو ایک بک سٹال تھا، اس پہ رش لگا ہوا تھا، تو میں دیکھا کس چیز کا بک سٹال ہے، تو دیکھا تھا دینی کتب کا بک سٹال تھا، تو میں نے کتابیں اٹھا کے دیکھنی شروع کر دی، لیکن اس کی جو میں نے برڈ آئی ویو لیا بکس کا، تو مجھے یہ فیل ہوا کہ اس میں تو ان یوزل باتیں لکھی ہوئی ہیں، مطلب جیسے ایک بات لکھی ہوئی تھی کہ آخرت کا معنی مرنے کے بعد کی آخرت نہیں ہے، مطلب ہے لانگ ٹرم پلاننگ، تو اللہ تعالیٰ کہہ رہے لانگ ٹرم پلاننگ مرنے کے بعد کو بھی تذکرہ نہیں، تو بہت دینی بک تھی، تو میں تھوڑا اس پہ حیران ہوا کہ کیا کیسی بکس ہیں، پھر پتا چلا کہ وہ منکرین حدیث کا بک اسٹال ہو اور پبلک کے لیے لگا ہوا تھا، اور لوگ لے رہے ہیں، انہیں آئیڈیا نہیں ہے کہ یہ کیا وہ لے رہے ہیں، اور کتنے کانسیپٹس ان کے خراب ہوں گے پڑھ کے، اور سالوں لگ جائیں گے اس کو ٹھیک کرنے میں اگر ہوں گے ٹھیک، ورنہ ایک بار ذہن میں بیعت بیٹھ گئی تو کئی بار نکلتی نہیں ساری ہوئی. تو بکس میں بھی ان کو سلیکٹ کرنے میں مشورہ کرے، ہر بک نہ پڑھے، کیونکہ آج کل ہر بک اویلیبل ہے آن لائن، ہر قسم کی، وہ گوگل پہ سرچ کرے وہ ساری بکس آ جائیں گی، اسے کیا پتا وہ کس کی لکھی ہوئی ہے، کتنے قادیانی اور احمدیوں کی قرآن کی تفسیر کی ویب سائٹ، اسے کیا پتا یہ کس کی. تو اس لیے مشورہ کر کے چلے کہ بک سلیکشن میں بھی، لیکن بکس ریڈنگ کی عادت ڈالیں، یہ بات کی جا رہی ہے بکس ریڈنگ کی عادت ڈالیں، وہ سیلف امپرومنٹ کے لیے بہت اہم چیز ہے. اور ایک اور چیز یہاں ذکر کر دوں کہ جب انسان کا قلب منور ہوتا ہے نا، جس انسان کا اس کی وہ منور، اس کا جو نور ہے، یہ علماء نے لکھی ہے بات، اس کے الفاظ اس کے حروف سے بھی نکلتا ہے، اس کے الفاظ کے حروف سے بھی نکلتا ہے، اسی لیے قرآن پاک کے الفاظ میں بھی ایک نور ہے، اس کے پڑھ کے بھی قلب منور ہو جاتا ہے، اسی طرح حدیث میں بھی ایک نور ہے، اس کو پڑھ کے بھی قلب منور ہوتا ہے، اسی طرح جو پریکٹیکل مسلم ہوتے ہیں، پریکٹیکل علماء ہوتے ہیں، مشائخ ہوتے ہیں، ان کے قلوب کا جو نور ہوتا ہے وہ ان کے الفاظ میں بھی ہوتا ہے، اس لیے ان کے قلب، ان کی کتابیں پڑھ کے انسان کی زندگی میں برکت آ جاتی ہے، اس کی عمل میں برکت آ جاتی ہے، اس کی اندر سیلف امپرومنٹ آ جاتی ہے، اس کی باتیں سن کے امپرومنٹ آ جاتی ہے. غالب شیخ عبد القادر جیلانی رحمۃ اللہ کا واقعہ ہے کہ ان کے کوئی رشتہ دار یا بیٹا جو ہے وہ علم پڑھ کے آئے، جب علم پڑھ کے آئے تو اب انہوں نے تقریب کے لیے بٹھایا کہ آؤ واعظ تو تقریب کرو، اب وہ واعظ کیا بڑے جوش سے، تو ٹھیک ہے واعظ ختم ہو گیا، اور بعد میں انہوں نے شیخ نے جب بات شروع کی تو تھوڑی سی بات کی اور تو مجمع رونا شروع ہو گیا. تو وہ تھوڑے حیران ہوئے, انہوں نے سوال کیا کہ میں نے اتنا جوش بات کیا اور کوئی براہ راست نظر نہیں آیا, آپ نے ایسی معمولی سی بات کی وہ سارے مجمع میں جیسے اثر فیل ہوا. تو انہوں نے آگے یہ ایکسپلین کیا کہ یہ ایکچولی کل پہ ڈیپینڈنٹ ہے. جب تمہارا قلب منور ہو جائے گا نا, تمہارے الفاظ میں اثر پیدا ہو جائے گا, تاثیر پیدا ہو جائے گا. تو اس کہنا اس ریلیٹو یا بیٹے کو یہ میسج دینا مقصود تھا کہ اس قلب کو منور کرنے کی ایفرٹ کرو, ابھی تم نے علم سیکھا ہے, اب قلب کو منور کرنے کی بھی ایفرٹ کرو. تو وہ سلیکشن میں بھی سلیکٹو ہو اور مشورے سے کرے, لیکن اس ایلوکیٹ کرے. اب اگر ڈیسیکٹ کریں ڈیڑھ گھنٹے کو تو وہ کیا بنے گا کہ تقریباً 15 منٹ سے 30 منٹ جو اپنے شیخ سے ذکر سیکھا ہو, جیسے کل بھی ذکر کا بتایا تو مراقبے کا بتایا جاتا ہے, تو وہ کرے. اور اس کو پرائرٹی میں اوپر رکھے, کیونکہ دیکھیں باقی سارے جو ہیں استغفار درود پاک اس کے معاون ہیں, کل بھی ذکر کے معاون ہے. کیا مطلب کہ اس سے انسان کی پسنل چینج ہوگی, اس سے وہ 20 اب میں کہوں تو 23 آور افیکٹ ہوں گے, اسے 1 گھنٹے کی ایفرٹ سے اس کی نمازیں افیکٹ ہوں گی, نمازوں میں حضوری آ جائے گی, نمازوں میں مقام مشاہدہ اس کو ملے گا اور دعاؤں میں اس کی لذت مل جائے گی, اس کو استغفار کی حقیقت ملے گی, درود پاک کی حقیقت ملے گی. وہ سارے اس آدھے گھنٹے میں ہونا تھا جو کل بھی ذکر کے, لیکن وہ اس نے کیا نہیں, وہ پرائرٹی پہ آخر میں دن میں جب اسکیڈول کرتا ہے وہ سب سے آخر میں ہوتا ہے, حتیٰ کہ وہ آدھا گھنٹہ ملتا ہی نہیں. کتنے لوگوں کا فیڈ بیک ایسا ٹائم نہیں ملا, اسی لیے ساری باتیں کھو دیا. نہیں, ان 4 گھنٹے کو پرائرٹی میں سب سے اوپر رکھنا ہے, 2.5 گھنٹے تو نمازوں کے ہیں ہی, جب 1.5 گھنٹے کو وہ ڈیوائڈ کرے گا تو یہ سب سے اوپر ہوگا. کیا مطلب کہ اگر کوئی کمپرومائز کرنا پڑے باقی چیزیں کمپرومائز ہوگی, یہ کبھی کمپرومائز نہیں ہوگا. وہ سفر ہو یا حضر ہو, وہ بیمار ہو یا نہ بیمار ہو, صحت میں ہو, یہ کمپرومائز نہیں ہوگا. اس کی امپورٹینس پہ جانا, کیونکہ کئی لوگ یہ فیڈ بیک دیتے ہیں کہ باقی نفلی اعمال ہو گئے یہ نہیں ہوا, باقی نفلی اعمال بے شک چھوٹ جائیں یہ نہ کبھی چھوٹے, کیونکہ اس سے قلب بدلے گا, قلب بدلے گا نماز میں حضوری آئے گی, اخلاق بہتر ہوں گے, اللہ سے تعلق بڑھے گا, سارا اس سے سائیکل چل رہا. تو یہ 15 منٹ سے آدھا گھنٹہ, پھر باقی 1 گھنٹہ تقریباً رہ گیا, تو 1 گھنٹے میں اس نے استغفار کرنا ہے, درود پاک پڑھنا ہے, قرآن کی تلاوت کرنی ہے, آدھا گھنٹہ اس کو دے رہے, دعا کرنی ہے 15 منٹ, 10 سے 15 منٹ, اور باقی جو 15-20 منٹ آدھا گھنٹہ رہ جائے وہ بک ریڈنگ کے لیے رکھے. تو یہ وہ ہے ٹائم جو اسپرچل امپروومنٹ کے لیے, یہ ہے وہ ٹائم جو انسان نے اپنے ایم آف لائف کو اچیو کرنے کے لیے رکھا ہے. ساری چیزیں اس کے گرد گھومتی, یہ سینٹر ہے, ساری چیزیں اس کے گرد گھومتی, 20 آورز کے گرد گھومیں گے. اب انسان نے اس کو چونکہ ایلوکیٹ ہی نہیں کیا ہوا, کیا ہوا تو اس کو پرائرٹی پہ اوپر نہیں آ رہا, تو سارے معاشرے کے مسائل ہیں. اگر کہا جائے معاشرے کا مطلب صرف اس لیے کہ وہ 1.5 گھنٹہ نہیں دے رہے تو یہ غلط نہیں ہے. 1.5 گھنٹے پورا معاشرہ بگڑا ہوا, کیونکہ کئی لوگ نمازیں ہی پڑھ رہے ہیں لیکن نمازوں میں بھی کوالٹی نہیں ہے. کیونکہ یہ بھی ذکر ہوا تھا کہ اگر نماز اس کو برائی سے نہیں روک رہی تو اللہ کے ہاں اس کا مطلب قبول ہی نہیں ہو رہی. نماز اگر برائی سے نہیں روک رہی اس کا مطلب قبول نہیں ہو رہی, کہ نماز کا صرف ہے کہ وہ برائی سے روک دیتی. تو نماز کی بھی کوالٹی امپروو کب ہوگی؟ جب یہ ہوگا, کل بھی ذکر کرے گا, توجہ بنے گی, دل صاف ہوگا, اللہ سے تعلق بنے گا, اور وہ کتابیں پڑھے گا, اس میں کچھ اسے پتہ چلے گا اچھی نماز کیا ہوتی ہے, اس کے ساتھ آپ سے پڑھتے ہیں, ایٹیکیٹس آف لائف کیا ہیں وغیرہ وغیرہ, تو تب اس میں امپروومنٹ آئے گا. ابھی یہ بیسک منیمم ذکر کر رہا ہوں, ایک ورکنگ ڈے کا بیسک منیمم کہ کیا ہونا چاہیے. ابھی اس میں اور باتیں کہنی باقی ہیں کہ اس میں اور ڈیٹیلز کے ایکسیپشن کیا کیا ہیں, وہ انشاءاللہ نیکسٹ سیٹنگ میں ذکر کروں گا تاکہ ان کو بھی ایڈیکویٹ ٹائم دیا جا سکے. لیکن ورکنگ ڈے کا جب ٹائم ڈیویژن کرے تو یہ اس طرح کرے, یہ میسج 4 چیزیں اس میں رکھے. جاب کو میجورٹی لوگ ٹائم دے رہے ہیں, بزنس کو دے رہے ہیں, سلیپ سارے کر رہے ہیں, جو چیز عام طور مس ہو رہی ہے وہ فیملی لائف اور اس کی کوالٹی اور ذکر اذکار و نماز. تو امپروو کرنے کی جو ضرورت ہے وہ یہ ان دو شعبوں کو. بہت سارے لوگ فیملی کو بھی ٹائم دے رہے ہیں لیکن جو چیز نہیں فوکس کی جاتی, جس کا لیے سارا تذکرہ چھڑا گیا, وہ ہے کہ یہ 4 گھنٹوں کی ایلوکیشن نہیں کی جاتی, نہیں کی جاتی. خود سوچے کہ میں نے جب اسکیڈول بنایا کب اس کو کیا, تو کب اس پر عمل کیا, کتنی بار اس پر عمل کیا. تو اپنے پہ ایک نظر رکھے یہ ڈیڑھ گھنٹہ. اب اگر یہ بات دیکھیں کہ کہیں جائے تو غلط نہ ہو شاید کہ یہ ڈیڑھ گھنٹہ فیصلہ کرے گا کہ جنت یا جہنم کا, یہ شاید غلط نہیں ہے بات, کیونکہ ڈیڑھ گھنٹہ اگر اس نے کوالٹی والا لگا دیا اس کی زندگی بدل جائے گی, اس کے جنت کے اعلیٰ مقامات انتظار کریں گے. اور ڈیڑھ گھنٹے کو اس نے ضائع کر دیا شاید ڈومنٹ نہیں آئے گی, تو ایسی غلطیاں شاید زندگی میں کرتے ہیں جو جہنم میں دے دیں. اتنی امپورٹنٹ ہے اس ڈیڑھ گھنٹے کی. تو یہ آج کی بات کا کور میسج ہے اور ٹیک ہوم میسج ہے کہ اس ڈیڑھ گھنٹے پہ توجہ کرے. یہ ہو گیا سارا دن جو ہو جائے گا, یہ نہ ہوا سارا دن کیا ساری زندگی انسان کی ضائع ہونے کا خدشہ تھا. یہ اتنی امپورٹنٹ چیز ہے, اس لیے اس کو ڈائسیکٹ کر کے بتا دیا کیونکہ خود بھی اس پہ عمل کرے اور دوسروں کی بھی فکر کرے. کیونکہ یہ بھی بات پہ اسکیڈول کے اندر انفسائز کرنا ہے, آج بھی کچھ کیا اور آئندہ بھی انشاءاللہ کرنا ہے کہ انسان نے تبلیغ کو چھوڑ ہی دی, دوسروں کی فکر کرنا چھوڑ ہی دی. بچوں کی بیوی کی نہیں کرتا, دوسروں کی کیا کرے گا؟ فکر کرے, یہ میسج آگے پہنچائے کہ اس کی کیا اہمیت ہے اور جو ریسورسز ہیں اس کے پاس اس کی وہ یوز کرے اس کو آگے بڑھانے میں. تو اللہ تعالیٰ سے دعا ہے کہ اللہ تعالیٰ ہماری ٹائم کو کوالٹی والا بنا دے اور ہر چیز کا حق دینے والا بنا دے, خاص طور پر جو اللہ تعالیٰ کا کے لیے انسان کو دینا چاہیے وقت, دن کا اور زندگی کا, اور کوالٹی میں اوپر رکھنا چاہیے. تو اللہ تعالیٰ کو اپیل ہے کہ ہم اس کو کوالٹی میں اوپر رکھیں. دعا کو دعوانا الحمد للہ رب العالمین. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. لا إله إلا أنت سبحانك إني كنت من الظالمين. یا اللہ پاک آپ دونوں جہانوں کے مالک ہیں, خالق ہیں, تمام تعریفیں, تمام بڑائیاں, تمام عظمتیں, تمام خوبیاں, تمام اچھائیاں آپ کے لیے ہیں. یا اللہ پاک آپ کا کتنا کرم احسان ہے کہ یا اللہ پاک آپ نے ہمیں نعمتیں دی. یا اللہ پاک جن میں بڑی نعمت ہمیں صحت کی نعمت, وقت کی نعمت ہے, زندگی کی نعمت ہے, یا اللہ پاک آپ کی رحمت سے ہمیں ہر نعمت کی قدر کرنے والا بنا دیجئے, ہمیں وقت کی قدر کرنے والا بنا دیجئے, صحت کی قدر کرنے والا بنا دیجئے, یا اللہ پاک بڑھاپے سے پہلے جوانی کی قدر کرنے والا بنا دیجئے, یا اللہ پاک مصروفیت سے پہلے فراغت کی قدر کرنے والا بنا دیجئے. یا اللہ پاک ہم اقرار کرتے ہم سے بہت وقت ضائع ہوا, اور یا اللہ آپ کے, یا اللہ پاک ہم مجرم ہیں, یا اللہ اپنی رحمت سے معاف کر دیجئے, آنے والی زندگی اور گزری زندگی سے بہتر بنا دیجئے. یا اللہ پاک ہمیں وقت کی صحیح قدر کرنے کی توفیق نصیب فرما دیجئے, ہمیں ہمارے وقت میں برکت ڈال دیجئے. یا اللہ پاک ہمیں صحیح معنوں میں یا اللہ پاک ہر چیز کا حق ادا کرنے والا بنا دیجئے, اور لوگوں کا حق ادا کرنے والا بنا دیجئے, آپ کا حق ادا کرنے والا بنا دیجئے. یا اللہ پاک ہم تو بڑے خطرے میں ہیں, یا اللہ پاک ہم بڑے خطرے میں ہیں, یا اللہ بڑا نازک معاملہ ہے, زندگی ایک بہت نازک معاملہ ہے. یا اللہ اس کی نزاکت ہمارے اوپر کھول دیجئے, یا اللہ اس کی نزاکت ہمارے اوپر کھول دیجئے. یا اللہ پاک ہمیں ہمارے اوپر آخرت کی حقیقت کھول دیجئے, موت کی حقیقت کھول دیجئے. یا اللہ پاک تمام حقائق ہمارے اوپر منکشف کر دیجئے. یا اللہ پاک اپنی رحمت سے یا اللہ جو اسباب ہیں, یا اللہ پاک جو آپ کی طرف لے کے جانے والے اسباب ہیں ان سے ہمیں جوڑ دیجئے, آپ سے دور کرنے والے جو اسباب ہیں ان سے ہمیں دور کر دیجئے. یا اللہ پاک جو گناہ ہوئے غلطیاں ہوئی معاف کر دیجئے. یا اللہ پاک ہم سب کو عافیت والی زندگی نصیب فرما دیجئے, عافیت و ایمان والی موت نصیب فرمائیے گا, عافیت کے ساتھ حشر کا معاملہ فرما کر بلا عذاب بلا حساب جنت الفردوس نصیب فرما دیجئے گا. یا اللہ پاک اپنی رحمت سے یا اللہ پوری امت پریشان ہے, اس رحم کی نظر ڈال دیجئے, مشکل حال سے نکال دیجئے. یا اللہ پاک جو لوگ فوت ہو چکے ہیں ان کی مغفرت فرما دیجئے. یا اللہ پاک خصوصاً ہمارے والدین مشائخ اساتذہ, یا اللہ ان کی صحت و برکت پیدا فرما دیجئے, جو فوت ہو چکے ہیں ان کی مغفرت فرما دیجئے. یا اللہ پاک کی رحمت سے جو بھی کہہ رہے ہیں آپ صلی اللہ علیہ وسلم نے مانگی وہ ہمیں نصیب فرما دیجئے, جن شروع سے پناہ مانگی ہیں شروع سے پناہ نصیب فرما دیجئے. ربنا تقبل منا انک انت السمیع العلیم وتب علینا انک انت التواب الرحیم. صلی اللہ تعالی علی خیر خلقہ محمد وعلی وصحبہ اجمعین. اب رکھو تو کہ جو